नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार यही समयमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले पाल्पा स्थित बगनासकाली गाउँपालिकाको सुशासन र विकासबारे चर्चा गर्दैछौ। पाल्पा जिल्लाका 10 स्थानीय पालिकाहरू मध्ये अर्को एक पालिका हो बगनासकाली गाउँपालिका। यो गाउँपालिका सदरमुकाम तानसेनदेखि करिब 7 किलोमिटर उत्तर पूर्वमा गाउँपालिकाको केन्द्रको रूपमा रहेको छ। साबिकका 9 गाविसहरू यस गाउँपालिकामा समेटेर हाल 9 वडामा कायम भएका छन् भने बगनासकाली गाउँपालिकाको केन्द्र चिरदुङ धारामा रहेको छ। यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा तथा धर्म अनि जात जातिहरूको सम्मिश्रण रहेको पाइन्छ। पालिकाले आर्थिक समृद्धिका लागि कृषि, पशुपालन र धार्मिक पर्यटनका क्षेत्रमा बहुआयामी काम गरिरहेको छ। बगनासकाली गाउँपालिकाको क्षेत्रफल 84.16 वर्ग किलोमिटर रहेको छ। यसमध्ये खेतीयोग्य जमिन 45% रहेको छ। आधारभूत सामुदायिक विद्यालयहरूमा 20, त्यस्तै माध्यमिक विद्यालय 10 र संस्थागत विद्यालयको संख्या 7 गरी कुल 37 विद्यालय यस गाउँपालिकामा रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार बगनासकाली गाउँपालिकाको जनसङ्ख्या 18,497 रहेको छ। 9 वडामा विभक्त यो गाउँपालिका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा महत्वपूर्ण स्थलमा पर्ने बगनास देवी स्थान, दर्लम महाकाली, महामृत्युञ्जय शिवासन, त्यस्तै सिद्ध गुफा मन्दिर, राम नदी धाम, त्यस्तै मालारानी, रानीमहल क्षेत्र, ऋषिकेश्वर मन्दिर, बौद्ध गुम्बा लगायत थुप्रै पर्यटकीय स्थलहरू यसै गाउँपालिकामा रहनुले यसको गरिमा बढाएको छ। यति धेरै पर्यटकीय सम्भावना रहेको यस बगनासकाली गाउँपालिकाको पछिल्लो सुशासन र समृद्धिको अवस्था के छ र नागरिकको जीवन स्तर उकास्न के कस्ता प्रयत्न भएका छन्, यो बारे पालिका अध्यक्ष सरस्वती दर्लामी चिदी कुराकानीमा अहिले हामीसँग हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा हार्दिक स्वागत गर्दछु।
हजुर, धन्यवाद छ।
पाल्पाका 10 स्थानीय तह मध्ये यहाँले नेतृत्व गर्नुभएको गाउँपालिका पनि एक तहभित्र पर्दछ, होइन? 10 स्थानीय तह भएको पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब 7 किलोमिटर, होइन, यहाँको यो गाउँपालिका पर्दछ। यहाँ चाहिँ नेतृत्वमा आइसकेपछि सुशासनको क्षेत्रमा कसरी काम गर्नुभयो, यहीँबाट सुरु गरौँ त।
पाल्पा जिल्लाको 10 स्थानीय तह मध्येको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकासँग जोडिएको गाउँपालिका पनि पर्दछ। र हामीले बगनासकाली गाउँपालिकामा निर्वाचित भइसकेपछि हाम्रो निर्वाचनकै समयमा पनि हाम्रो घोषणा पत्र र प्रतिबद्धता पत्रमा सुशासन कायम गर्ने, सुशासन सहितको सेवा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ हामी चुनावी मैदानमा थियौँ। र निर्वाचनपछि पनि हामीले बगनासकाली गाउँपालिकामा सुशासन कायम गर्नको लागि विभिन्न प्रयास प्रयत्न गरेका छौँ र सुशासनलाई नै मुख्य प्राथमिकतामा राखेर हामीले कार्य सम्पादन गरिरहेको अवस्था छ। र हामीले सुशासन कायम गर्ने सन्दर्भमा सबैभन्दा पहिला नागरिकहरूलाई हरेक क्षेत्रमा सहभागिता बढाउनको लागि प्रयास गरिराखिएको छ। र योजना छनौट प्रक्रियामा पनि हामी बस्ती स्तरमा गएर यो बस्तीबाटै योजना छनौट प्रक्रिया सुरुवात गर्छौँ र जस अन्तर्गत हामी यो योजना छनौट प्रक्रियाको निर्माण प्रक्रियाको 7 चरणभित्र रहेर बस्ती हुँदै एउटा कार्यालय हुँदै विषयगत समिति हुँदै कार्यपालिका हुँदै हामी पास गरेर त्यो कार्यान्वयनमा लैरहेको अवस्था छ भने, अर्को कुरा हामीले प्रत्येक वर्ष यो खर्चको मापदण्ड र वार्षिक कार्ययोजना बनाएर मात्रै कार्यान्वयन गर्ने गर्छौँ। र त्यसै गरी हामीसँग यो सुशासन कायम गर्ने सन्दर्भमै बगनासकाली गाउँपालिकामा गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको व्यवस्था गरिएको छ र यो गुनासो व्यवस्थापन प्रणालीको पनि विकास गरेर हामीले अनलाइन मार्फत आएका गुनासोहरूलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था बगनासकाली गाउँपालिकाले मिलाएको छ। त्यसै गरी हाम्रो नागरिक बडापत्र पनि हामीले वेबसाइटमै पनि राखेका छौँ भने हामीले बगनासकाली गाउँपालिकाले कुनै पनि भुक्तानी गर्दाखेरि यो डिजिटल ई पेमेन्ट मार्फत भुक्तानी गर्छौँ र यसलाई छिटो छरितो र नागरिकहरूलाई एउटा पारदर्शिताको हिसाबले र छिटो छरितोको हिसाबले पनि यो प्रभावकारी रूपमा भएको छ भन्ने हामीलाई लाग्दछ। त्यसै गरी हामीले नियमित रूपमा कार्यपालिकाको बैठक बस्ने, मासिक रूपमा कर्मचारीको बैठक बस्ने र यहाँ आइपर्ने सबै समस्याहरू त्यो कार्यपालिकाको बैठक र नियमित कर्मचारीको बैठकबाट पनि हामीले सम्बोधन गरिरहेका छौँ भने सार्वजनिक सुनवाई पनि हामीले नियमित रूपमा सञ्चालन गर्छौँ र त्यसै गरी योजनाहरूको भुक्तानी पनि हामीले छिटो छरितो र सहजरूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ सम्पूर्ण कागज पत्रहरू तयारी गरेर योजना शाखामा फाइल प्राप्त भइसकेपछि सिस्टममै नागरिकहरूलाई सबै शाखामा हिँडिरहनु पर्ने अवस्थालाई अन्त्य गर्दै त्यो प्रक्रियामै भुक्तानी गर्ने गरी हामीले काम अगाडि बढाइरहेको छ।
यसैमा जस्तो समय सीमा भित्रै भुक्तानी गर्नुहुन्छ अर्थात चाहिँ समय सीमा भित्र योजनाहरू सम्पन्न भएका त्यस्ता उदाहरण पनि छन्?
हजुर हजुर, हामीले समय सीमा भित्रै हाम्रा योजनाहरू पनि अधिकांश सम्पन्न हुन्छन् उपभोक्ता समितिहरूको, र भुक्तानी पनि हामीले समय सीमा भित्रै आवश्यक प्रक्रिया पुगेर आइसकेको फाइलहरू समय सीमा भित्रै भुक्तानी गरिएको छ।
सरकारी संयन्त्रबाट काम लिन निकै गाह्रो छ भन्ने भ्रम चाहिँ नागरिकहरूलाई परेको छ, यहाँको गाउँपालिकामा कस्तो छ यो भ्रम?
होइन, हामीले अहिले बङ्गनासकाली गाउँपालिकाले सेवा प्रवाह गर्दा सिङ्गो कार्यपालिकाको टिम प्रभा र हाम्रो चाहिँ यो प्रशासनिक क्षेत्रको कर्मचारीको टिम पनि आपस समन्वय सहकार्य गरेर एउटा साझा रूपमा नागरिकहरूलाई सेवा प्रवाह गर्न र नागरिकहरूको समस्या समाधान गर्नको लागि लागेको हुँदाखेरि हामीले सरकारी संयन्त्रबाट त्यो नागरिकहरूलाई सेवा लिनको लागि त्यति समस्या हुँदैन। हामीले नागरिकहरूको समस्या समाधान गर्नको लागि र सेवा उपलब्ध सहज रूपमै गराउने सन्दर्भमा हामी लागिरहेका छौँ र त्यो खालको सेवा नागरिकहरूले प्राप्त गरिरहनु भएको छ।
वृद्ध अपाङ्गता भएका अनि ज्येष्ठ नागरिकहरू होइन, त्यसपछि फेरि महिला जो चाहिँ धेरै लामो समयसम्म लाइनमा बस्नु पर्ने हुन्छ उहाँलाई छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था मिलाउनु भएको छ कि होइन? सोलो डोलो एउटै डेस्कबाट दिइन्छ तर प्राथमिकतामा पारेर काम गरिन्छ, के भन्न सकिन्छ?
हाम्रो त्यो छुट्टै डेस्कबाट चाहिँ सेवा दिने व्यवस्था चाहिँ अहिले व्यवस्थित गरेका छैनौँ, तर पनि हामीले सोलो डोलो भए पनि हाम्रो जुन लक्षित वर्गहरू हुनुहुन्छ, हाम्रो ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिकहरू र त्यस्तो सम्बन्धित व्यक्तिहरूलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर सेवा दिने चाहिँ गरिएको छ।
हजुर, अनि जस्तो सदाचार र पारदर्शिता भनेको हामी उन्नत प्रणालीमा जाने एउटा प्रारूप पनि हो होइन? जबसम्म हामीले सदाचार र पारदर्शितालाई अपनाएर हामी विकासमा जोडिँदैनौँ नि तबसम्म हाम्रो विकास जन्मदा जन अगाडि नबढेको हुन सक्दछ। यस कुरालाई कतिको अपनाइएको छ यहाँको गाउँपालिकामा?
होइन, एकदम हामीले अपनाएको छौँ। हामीले पारदर्शिता हरेक क्षेत्रमा हामीले कार्य सम्पादन गरिसकेपछि अथवा सुरुमै हामीले यो खर्चको मापदण्ड र वार्षिक कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र कार्ययोजना अनुसारको हामीले कार्यान्वयनमा लैसकेपछि प्रत्येक पटक सार्वजनिकरण अथवा हामीले विभिन्न समयमा सार्वजनिक सुनाई कार्यक्रम पनि राख्ने र अन्य विभिन्न माध्यमबाट हामीले गरेका कामहरू सार्वजनिकरण पनि विभिन्न सामाजिक सञ्जालबाट मार्फत अथवा गाउँपालिकाकै आफ्नै फेसबुक पेज मार्फत लगायत विभिन्न हाम्रो सञ्चार क्षेत्रबाट पनि हामीले सार्वजनिकरण गर्ने हुँदाखेरि पारदर्शी रूपमै कार्य सम्पादन बङ्गनासकाली गाउँपालिकाले गरिरहेको छ भन्ने हामीलाई लाग्छ।
म कृषितर्फ लाग्दछु है, अब हामी स्थानीय तहमा काम गरेका छौँ, नेतृत्वमा बसेर काम गरि रहँदाखेरि हाम्रो प्राथमिकतामा पर्दछ कृषि है, त्यसमाथि पनि फेरि यहाँको चाहिँ बगनासखाली गाउँपालिका चाहिँ पहाडी भूभागमा अवस्थित रहेको छ होइन? तानसेनसँग नजिक रहे तापनि आखिर पहाडी भूभाग हो, तानसेन पनि पहाडी भूभाग हो होइन? कृषिमा र पशुपालनमा चाहिँ गाउँपालिकाले नागरिकहरूलाई कसरी सहभागी गराएको छ, कसरी अनुदान दिएको छ, अनुदानको त्यसको प्रभावकारिता कस्तो देखिएको छ? सुरुमा चाहिँ केही कागज पत्र मिलाउने, केही गोठ भकारो देखाउने होइन, कृषिका उपजहरू पनि देखाउने, अर्को वर्ष अनुगमन गर्दाखेरि छैन, अनुदान पनि छैन, कृषि पम्प पनि छैन, यस्तो किसिमको समस्या पनि थियो। यहाँको गाउँपालिकामा के भेटिन्छ, यसको प्रभावकारिता कस्तो छ, यो बारेमा पनि भन्नुहोस् न।
हाम्रो यो पाल्पा जिल्ला नै एउटा पहाडी जिल्ला भएको र त्यसमा पनि बङ्गनासकाली गाउँपालिका एउटा टोटल्ली ग्रामीण भएको गाउँपालिका भएको र यसमा ठुल्ठुला उद्योग धन्दा कल कारखानाहरूको सम्भावना अलि न्यून छ र यसमा हामीले कृषि र पशुमै र साना उद्योगहरूमा अलिकति सम्भावना भएको हुँदाखेरि यो हिसाबले अलिकति यसलाई फोकस गरेर हामीले कृषि र पशुमै नागरिकहरूलाई बढीभन्दा बढी आत्मनिर्भर बनाउने र नागरिकलाई फेरि व्यावसायिक बनाएर आर्थिक हिसाबले समृद्ध बनाउने भन्ने हिसाबले हामीले कृषि र पशुमा ठुलो लगानी निरन्तर रूपमा गाउँपालिकाले गरिरहेको छ र कृषिमा प्रत्येक वर्ष हामीले बङ्गनासकाली गाउँपालिकाको 9 ओडा हो र 9 ओडामा कृषिका पकेट क्षेत्रहरू सञ्चालन गर्ने भनेर एक खालको सुरुवात गरेका छौँ र हाम्रो बङ्गनासकाली गाउँपालिकामा मनोकामना 3 जातको मकैको बिउ उत्पादन भएर यी गाउँपालिकाबाट हामीले निर्यात गर्छौँ र यो पकेट क्षेत्रकै रूपमा हामीले बङ्गनासकाली गाउँपालिकाको 3 ओडामा सञ्चालन गरेका छौँ। त्यसै गरी हाम्रो कतिपय ओडामा अदुवा र बेसारको पकेट क्षेत्र छ र त्यहाँबाट उत्पादन भएको अदुवा बेसार पनि बङ्गनासकाली गाउँपालिकाबाट बाहिर निर्यात हुन्छ र हाम्रो पालिकामा अर्को फलफुलको क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र पनि हामीसँग छन्। त्यो पकेट क्षेत्रबाट पनि सुन्तला हामीले वार्षिक रूपमा बाहिर ठुलो परिणाममा बाहिर निकासी पनि गर्छौँ र सँगसँगै अन्य ओडाहरूमा हाम्रो कुरिलो खेती लगायतको तरकारी खेतीको पकेट क्षेत्र पनि छन् र बङ्गनासकाली गाउँपालिकामा मौरी पालन पनि मौरीका पकेट क्षेत्र पनि छन् भने पशुको क्षेत्रमा पनि हामीसँग यो बङ्गुर पालन, कुखुरा पालन, भैँसी पालन, गाई पालन लगायतका विभिन्न पशुपालन पनि हुन्छ र ती हामीले विभिन्न वडामा बाख्रा पालन पनि र पकेट क्षेत्रहरू निर्माण गरिरहेका छौँ र हामीले वार्षिक रूपमा पकेट क्षेत्र निर्माण गर्नको लागि बङ्गनासकाली गाउँपालिकाले र संघीय सरकार र प्रदेश सरकारसँग पनि समन्वय गरेर हामीले पकेट क्षेत्रहरू निर्माण गर्ने र पकेट क्षेत्र निर्माण गर्दै गर्दा हामीले त्यहाँ पूर्वाधार निर्माणको लागि र लगायत हाम्रो पशु खरिदको लागि पनि अनुदानका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ र त्यहाँ उत्पादन भएका वस्तु उपजहरूलाई बजारीकरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू पनि हामीले राखेका छौँ। जस्तै दुध उत्पादन गर्ने कृषकहरूलाई यो प्रति लिटर 5 रुपियाँको दरले हामीले दुध ढुवानी अनुदान भनेर उहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यसै गरी हाम्रा तरकारी खेतीहरू उत्पादन गर्ने कृषकहरूलाई पनि उत्पादनमा आधारित अनुदान पनि दिएका छौँ भने उत्पादन वृद्धि गर्नको लागि नै हाम्रो मुख्य प्राथमिकता रहन्छ। त्यसको लागि उत्पादनको लागि आवश्यक बिउ बिजनहरू अनि कृषि औजारहरू त्यहाँ आवश्यक पर्ने जस्तै मिनी टिलर लगायतका विभिन्न औजारहरू पनि उहाँहरूलाई हामीले उपलब्ध गराइरहेका छौँ भने कृषिमा हामीले प्रत्येक वर्ष बङ्गनासकाली गाउँपालिकाले अनुदानमा कार्यक्रमहरू दिँदै गर्दाखेरि अथवा कृषि क्षेत्रमा लगानी गर्दै गर्दाखेरि कृषकहरूले उत्पादन वृद्धि गरेर आर्थिक हिसाबले आय आर्जनमा प्रत्यक्ष जोडिनु भएको छ र जुन विगतको समयमा अनुदान प्राप्त गर्ने कृषकहरूले अनुदान प्राप्त गरुन्जेल काम गर्ने त्यसपछि छोडेको अवस्था भन्ने जुन विभिन्न आरोपहरू सिर्जना भइरहेको अवस्था थियो अहिले चाहिँ हाम्रा कृषकहरूले निरन्तर रूपमा काम गरेर आर्थिक आय आर्जनसँग प्रत्यक्ष जोडिरहेको अवस्था छ र कृषिमा गरेको लगानी चाहिँ प्रभावकारी भएको छ, पशुमा गरेको लगानी प्रभावकारी भएको छ भन्ने मलाई लाग्दछ। किनभने हामीले विभिन्न समयमा विभिन्न जातको कृषिको क्षेत्रमा हामीले जुन पकेट क्षेत्र निर्माण गरेका छौँ र ती पकेट क्षेत्रबाट सबै जातको उपजहरू चाहिँ निर्यात भइरहेको अवस्था र पशुको क्षेत्रमा पनि हाम्रो बङ्गुरको मासु, बङ्गुरको बच्चाहरू अथवा बाख्रा खसी बोकाहरू बङ्गनासकाली गाउँपालिकाबाट निरन्तर रूपमा निर्यात भइरहेको हिसाबले र यहाँ उत्पादन भएको सुन्तला, मौरीको मह लगायतको गोलाहरू र सँगसँगै अन्य वस्तुहरू पनि निर्यात भइरहेको हिसाबले पनि बङ्गनासकाली गाउँपालिकाले कृषि र पशुको क्षेत्रमा गरेको लगानी चाहिँ प्रभावकारी छ भन्ने मलाई लाग्छ।
हजुर, यहाँको गाउँपालिका चाहिँ धेरै ठूलो क्षेत्रफलमा पनि छैन, जम्मा 84.16 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ होइन, र कृषि योग्य जमिन पनि यहाँसँग प्रशस्त छ। अघि यहाँले भन्दै गरेको कुरा अनुसार पनि हामीले बुझ्न पाइयो होइन, अहिले निर्वाहमुखी कृषिबाट हामी चाहिँ व्यावसायिक कृषितर्फ जानका लागि गाउँपालिकाले अझ के गर्नु पर्ला र स्थानीयले के कसरी चाहिँ अझ त्यसमा तत्परता देखाउन सक्यो भनेदेखि चाहिँ एउटा समृद्ध बनाउन सकिन्छ।
कृषिलाई अझै व्यावसायिक बनाउनको लागि अथवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि हामीले स्थानीय तहको तर्फबाट पर्याप्त प्रयास गरिरहेका छौँ र कृषक आफै पनि लगानी गर्ने र आफै पनि मेहनत गरेर आफू व्यावसायिक बन्ने तरिकाले लागिरहेको अवस्था छ। र एउटा समस्या के छ भने पहाडी भेगमा हामीले कृषि उत्पादनलाई जोड दिँदै गर्दाखेरि बाँदरको समस्या हाम्रो बङ्गनासकाली गाउँपालिकामा नै भएको र यो बाँदर न्यूनीकरण गर्नको लागि बङ्गनासकाली गाउँपालिकाले आफै पनि अधिकतम प्रयास गर्दा गर्दै पनि हामीले न्यूनीकरण गर्न सकिरहेको अवस्था छैन। बङ्गनासकाली गाउँपालिकामा बाँदर अनुकूलन खेतीहरूलाई पनि प्रवर्धन गर्ने, प्रोत्साहन गर्ने भन्ने हिसाबले जुन अदुवा बेसार खेतीहरू पकेट क्षेत्र निर्माण गर्दै गर्दा बाँदरले अलिक न्यून क्षति गर्छ अथवा क्षति गर्दैन, जुन बाँदरले क्षति नगर्ने फलफुललाई अलिकति प्रोत्साहित गर्ने लगायतका विभिन्न प्रयत्न प्रयास गरिरहेका छौँ। यद्यपि यसलाई बाँदर न्यूनीकरण गर्नलाई एउटा राष्ट्रिय समस्या भएको हुँदाखेरि बाँदर न्यूनीकरणको लागि संघीय सरकारले प्रयत्न गर्यो भने कृषकहरूलाई अझै जुन हिसाबले उहाँहरू एउटा व्यावसायिक बन्छु भनेर अगाडि बढ्नु भएको छ, स्थानीय सरकारहरूले पनि कृषकहरूलाई नै व्यावसायिक नबनाउँदासम्म, कृषिलाई नै आधुनिकरण नगर्दासम्म चाहिँ हामीले आर्थिक समृद्धिको मार्ग तय गर्न सक्दैनौँ भन्ने हिसाबले अगाडि बढिरहेका छन्। उत्पादन वृद्धि गरेर यो तिनटै सरकारले सहकार्य गरेर कृषि क्षेत्रमा लगानी गर्ने र प्रभावकारी रूपमा कृषकहरूलाई व्यावसायिक गराउनको लागि अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ।
यहाँसँग चाहिँ सामुदायिक विद्यालयहरू पनि छन्, आधारभूत विद्यालय, सामुदायिक विद्यालय, विद्यालयमा विशेष गरी माध्यमिक तहका विद्यालयहरू पनि रहेका छन् होइन, यिनीहरूको स्तरोन्नति र सुधारका लागि चाहिँ गाउँपालिका सरकारले, किनकि अहिले त नेतृत्व गाउँपालिका सरकारले गर्छन्, स्थानीय रूपमा भएका सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्नका लागि के कसरी काम गर्नुभएको छ र कति विद्यालयहरू फेरि पुनः निर्माण गर्नुपर्ने अवस्था छ, कति विद्यालयहरूलाई हामीले मर्जिङ प्रणालीबाट चाहिँ अझ शिक्षक र पठन पाठनको व्यवस्था मिलाउने गरी चाहिँ काम गर्नुपर्ने के देखिन्छ यहाँको गाउँपालिकामा?
हाम्रो गाउँपालिकामा चाहिँ सामुदायिक विद्यालयहरू 30 वटा र संस्थागत विद्यालयहरू 7 वटा गरी 37 वटा विद्यालयहरू छन् र यी विद्यालयहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिको कामहरू केही सम्पन्न भएको छ र केही अझै पनि मर्मतमार गर्नुपर्ने विषयहरू अझै पनि बाँकी छन् र त्यसलाई कर्मश गर्ने भनेर हामीले लागिरहेको अवस्था छ। र विगतको तुलनामा जुन हाम्रो शैक्षिक उपलब्धि थियो त्यो उपलब्धिलाई चाहिँ स्थानीय सरकारले लगानी अथवा स्थानीय सरकारले नै पहल प्रयत्न गरेकै कारण केही अभिवृद्धि भएको छ। हाम्रा जुन नतिजाहरू हामीले कक्षा आठको परीक्षा पालिका स्तरीय लिने गर्छौँ त्यसै गरी हाम्रो एसईको र बाह्र कक्षाको नतिजा हेर्दाखेरि पहिलेको तुलनामा धेरै हामीले उपलब्धि प्राप्त गर्न सफल भएका छौँ र हामीले गुणस्तर शिक्षा विद्यालयमा उपलब्ध गराउनको लागि सफल भएका छौँ भन्ने मलाई लाग्दछ। र जसको लागि हामीले बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशको पहिलो बाल मैत्री गाउँपालिका पनि हो र हामीले यो बाल मैत्री गाउँपालिका 2077 साल चैतको 14 गते नै घोषणा गरेका हौँ र यो हुँदा पनि हाम्रा बगनासकाली गाउँपालिका भित्र रहेका विद्यार्थी अथवा बाल बालिकाहरू योग्य सक्षम अधिकार सम्पन्न र छन् भन्ने मलाई लाग्दछ। अहिले पछिल्लो चरणमा आइपुग्दाखेरि यो शैक्षिक क्षेत्र सञ्चालन गर्नको लागि पनि संघीय सरकारबाट विभिन्न समयमा परिपत्रहरू निर्देशनहरू आउने र ती निर्देशिकाहरू परिपत्रहरू कार्यान्वयन गर्दै गर्दाखेरि शैक्षिक क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको अवस्था पनि छ। अहिले शैक्षिक क्षेत्रको त स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नै पर्दैन कि अथवा भन्ने हिसाबले विभिन्न समयमा एउटा विद्यालय व्यवस्थापन समिति गठनदेखि लिएर विभिन्न समयमा शिक्षक सरुवादेखि लिएर विभिन्न शैक्षिक व्यवस्थापनका र सञ्चालनका विषयहरूलाई संघीय सरकारले परिपत्र गरिरहेको छ र यस अर्थमा अहिले पछिल्लो समयमा आउँदै गर्दाखेरि हामी मात्रै नभएर स्थानीय तहका जनप्रतिनिधिहरू अलिकति शैक्षिक क्षेत्रमा प्रत्येक पटक परिपत्र आउने निर्देशनहरू आउने र ती निर्देशन परिपत्रहरू अब हाम्रो अधिकार क्षेत्र भन्दा पनि लाई नै हस्तक्षेप गरेर संघीय सरकारबाट आइरहेको अवस्थामा काम गर्ने एउटा हाम्रो अधिकार क्षेत्रको विषय मेरो जिम्मेवारी मेरो कर्तव्य मेरो दायित्व भनेर अगाडि बढिरहेको अवस्थामा त्यो खालको अलिकति टाइट भइरहेको अवस्था छ र यो हुँदाखेरि एउटा विद्यालयमा विद्यालयका शिक्षक साथीहरूको पनि हामी संघीय सरकारको मातहतमा अथवा विद्यालयहरू व्यवस्थापन समितिलाई पनि आफैलाई हामी संघीय सरकारको मातहतमा हो अथवा स्थानीय सरकारको भन्ने विषयमै नै कन्फ्युजन भइरहेको अवस्था र हामीले कुनै समयमा निर्देशन दिँदै गर्दा स्थानीय सरकारको तर्फबाट निर्देशन व्यवस्थापनको लागि पहल गर्दै गर्दा पनि अथवा संघीय सरकारले गर्ने हो कि स्थानीय सरकारले गर्ने भन्ने विषयमा नै हामीलाई पछिल्लो अवस्थामा कन्फ्युजन सिर्जना भइरहेको अवस्था छ र यो हुँदाखेरि तीन तहको सरकार जुन संविधानले सहकार्य समन्वय र सहअस्तित्वको कुरा गरेको छ यो बीचमा एउटा सहकार्य टुटेको हो कि भन्ने हामी आफै महसुस गरेका छौँ र यो हुँदाखेरि आफ्नो अधिकार क्षेत्रभित्र नै र हाम्रो आफ्नो दायित्वलाई वहन गर्ने गरी तीनवटै सरकारले महसुस गरेर काम गर्नुपर्ने लाग्छ र त्यो हुँदा हामीले चाहिँ स्थानीय सरकारको तर्फबाट शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने शैक्षिक क्षेत्रलाई व्यवस्थापन गर्ने विषयमा चाहिँ हामी लागिरहेका छौँ र हाम्रो तर्फबाट अधिकतम प्रयत्न प्रयास भइरहेको छ स्थानीय सरकार बगनासकाली गाउँपालिका मात्रै नभएर सबै स्थानीय तहले गरिरहनु भएको छ जस्तो लाग्छ।
हजुर, अनि राष्ट्रिय जनगणना 2078 अनुसार यहाँको यो गाउँपालिका बगनासकाली गाउँपालिकाको कुल जनसङ्ख्या करिब 18,497 जनसङ्ख्याका नागरिकमा तपाईँ बसेर नेतृत्व गर्नुभएको छ, एउटा महिला नेतृत्व होइन, त्यसमध्ये पनि एउटा गाउँपालिकाको अध्यक्षको भूमिकाबाट काम गर्नुभएको छ, अनि सानो भूगोल थोरै जनसङ्ख्या होइन, त्यसमाथि पनि 9 ओडामा विभक्त छ यहाँको यो गाउँपालिका, काम गर्न कतिको सजिलो छ?
होइन, काम गर्न चाहिँ सजिलो छ। हाम्रो बगनासकाली गाउँपालिकामा चाहिँ हामीले वार्षिक रूपमा बनाएको नीति कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्ने सन्दर्भमा अथवा बगनासकाली गाउँपालिकाको सामाजिक आर्थिक परिवर्तन र विकास निर्माणको लागि हामीले बनाएको योजना कार्यान्वयन गर्नको लागि बगनासकाली गाउँपालिकाका आम नागरिकहरू र बगनासकाली गाउँपालिकाका सबै राजनीतिक दलहरूको नै हामीलाई साथ समर्थन निरन्तर रूपमा सल्लाह सुझाव र सहयोग प्राप्त भइरहेको हुनाले पनि हामीलाई बगनासकाली गाउँपालिकामा काम गर्नको लागि त्यति अप्ठ्यारो छैन, सहज रूपमै हामीले कार्य सम्पादन गरिरहेका छौँ।
हजुर, अघि यहाँले सामुदायिक विद्यालय स्तर उन्नतिको कुरा गर्नुभयो, हामीसँग आधारभूत विद्यालय 20 छन्, 10 चाहिँ माध्यमिक विद्यालय छन् भन्ने, संस्थागत विद्यालय 7 छन् भन्नुभयो होइन, यही फेरिमा फेरि शिक्षालाई जोड्दा बित्तिकै हामीले स्वास्थ्यलाई छुटाउनु मिल्दैन, स्वास्थ्यको पहुँचमा नागरिकहरू कतिका आएका छन् र स्वास्थ्य सेवा प्रवाहमा चुस्त दुरुस्त कस्तो राख्नु भएको छ गाउँपालिकामा?
स्वास्थ्यको क्षेत्रमा पनि यो आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय सरकारको दायित्व हो र हाम्रो दायित्व वहन गर्दै सहज सरल र सर्वसुलभ रूपमा नागरिकहरूलाई स्वास्थ्य सेवा घर दैलोमै उपलब्ध गराउनु पर्छ भन्ने विषयमा बगनासकाली गाउँपालिका लागिरहेको छ। हामीसँग 9 स्वास्थ्य चौकी र 3 सामुदायिक स्वास्थ्य इकाइहरू छन् र यी सबै स्वास्थ्य संस्थाबाट हामीले सहज रूपमा नागरिकहरूलाई सेवा उपलब्ध गराइरहेका छौँ र हाम्रो 1500 हस्पिटल पनि निर्माणाधीन अवस्थामा छ र यो अब निर्माणको अन्तिम चरणमा पुगेको छ र यो सम्पन्न भइसकेपछि बगनासकाली गाउँपालिकाभित्रै हामीले 1500 हस्पिटल पनि सञ्चालन गर्ने भनेर तयारी गरिरहेका छौँ र स्वास्थ्यको क्षेत्रमा बगनासकाली गाउँपालिकाले विशेष गरी जुन नेपाल सरकारबाट उपलब्ध हुने औषधि बाहेकको अन्य थप औषधि सुगर प्रेसर लगायतका विभिन्न औषधिहरू पनि हामीले आफै खरिद गरेका गरेर नागरिकहरूलाई निशुल्क रूपमा उपलब्ध गराउने गर्छौँ। त्यसै गरी ल्याब सेवाको लागि पनि एउटा सानो ल्याब सेवा प्राप्त गर्नको लागि हाम्रा ज्येष्ठ नागरिक बालबालिका अथवा महिला दिदी बहिनीहरूलाई अब गाडी रिजर्भ गरेर 2,000-3,000 खर्च गरेर जानुपर्ने अवस्थालाई अन्त्य गर्दै बङ्गनासकाली गाउँपालिकाभित्रै हामीले ल्याब सेवा पनि स्थापना गरेर प्रभावकारी रूपमा सेवा दिएका छौँ भने 4 बर्थिङ सेन्टर पनि छन् र बर्थिङ सेन्टरबाट पनि हाम्रा गर्भवती दिदी बहिनीहरू सुत्केरी दिदी बहिनीहरूले सेवा लिइरहेको अवस्था छ भने प्रजनन स्वास्थ्य महिलाहरूको अत्यन्तै जटिलपूर्ण र जोखिमपूर्ण अवस्था र यो अवस्थाबाट महिला दिदी बहिनीहरूको र नवजात शिशुहरूको ज्यान नजाओस् भन्ने हिसाबले पनि हामीले प्रजनन स्वास्थ्यलाई पनि स्वास्थ्यको क्षेत्रमा पनि ठुलो लगानी गाउँपालिकाले निरन्तर रूपमा गरिरहेको छ। हाम्रा महिला दिदी बहिनीहरू जुन 1,000 दिनको महिला दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई प्रजनन स्वास्थ्यमा सुरुवात भएका सबै महिला दिदी बहिनीहरूलाई सुरुवातीदेखि अन्तिमसम्म दिने सेवाहरू बङ्गनासकाली गाउँपालिकाले प्रभावकारी रूपमा बस्ती सर्ने र घर दैलोमै उपलब्ध गराइरहेको छ भने ज्येष्ठ नागरिक बालबालिका लगायत समग्र क्षेत्रलाई नै समेटेर हाम्रो बङ्गनासकाली गाउँपालिकाका सबै नागरिकहरूलाई सहज रूपमा र गुणस्तर रूपमा र सर्वसुलभ रूपमा हामीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौँ।
अनि यसैमा जस्तो अहिले पछिल्लो पटक मृगौला बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा यहाँको गाउँपालिकामा पनि त्यस्ता मृगौला पीडितहरू हुनुहुन्छ होला, उहाँहरूको लागि डायलिसिस सेवालाई चाहिँ विस्तार किन नगरेको?
मृगौला मात्र होइन सर, हाम्रो चाहिँ दीर्घ रोगीको संख्या अत्यन्तै बढ्दो छ। अहिले पछिल्लो अवस्थामा आउँदाखेरि चिन्ताजनक रूपमै दीर्घ रोगीहरूको संख्या बढ्दो छ। क्यान्सरका बिरामीहरू जुन किडनीका बिरामीहरू दैनिक रूपमा हामीले यो दीर्घ रोगी सिफारिस गर्दै गर्दा कम्तीमा पनि 2-3 दैनिक रूपमा सिफारिस गरिरहेका हुन्छौँ र यो हुँदाखेरि दीर्घ रोगीलाई व्यवस्थापन भन्दा पनि हामीले यो दीर्घ रोग लाग्नबाट नै न्यूनीकरण गर्नको लागि नै कार्यक्रमहरू एउटा राष्ट्रव्यापी रूपमै सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ र बङ्गनासकाली गाउँपालिकाको तर्फबाट हामीले सुरुवात गरेका छौँ विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र बस्ती स्तरमै हामीले घुम्ती शिविर सञ्चालन गरेर दीर्घ रोग पहिचानको लागि पनि हामीले प्रयत्न गरेका छौँ र सुरुवाती चरणमै यो पहिचान भयो भने यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ कि न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हिसाबले र अनि त दीर्घ रोगी पहिचान भइसकेपछि सम्बन्धित ठाउँमा समयमै रिफर गर्ने व्यवस्था पनि मिलाएका छौँ र बढ्दो रूपमा दीर्घ रोगीको संख्या यो चिन्ताजनक रूपमा बढिरहेको अवस्था छ र यसलाई व्यवस्थित गर्ने प्रयास हामी पनि गरिरहेका छौँ र यसलाई राष्ट्रव्यापी रूपमै गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अर्को कुरा यो किडनीको डायग्नोसिस गर्ने बिरामीहरू पनि हाम्रो बङ्गनासकाली गाउँपालिकामा थुप्रै हुनुहुन्छ र सँगै यहाँ तानसेनमै डायग्नोसिस सेन्टर छ र अन्य ठाउँमा पनि यो विभिन्न ठाउँमा बुटुल लगायतका विभिन्न ठाउँमा हाम्रा नागरिकहरूले अहिलेसम्म सेवा लिइरहेको अवस्था छ र यो डायग्नोसिस सेन्टर हामीले बङ्गनासकाली गाउँपालिकामै स्थापना गर्ने कि भनेर एक खालको सोच पनि हामीले ल्याएका छौँ र भविष्यमा यो हुन पनि सक्छ। अहिले तत्कालको लागि हामीले आफै यो व्यवस्थापन गर्न सकेका छैनौँ र भइरहेको डायग्नोसिस सेन्टरहरूमा हामीले सहकार्य गरेर समन्वय गरेर त्यो खालको सेवा चाहिँ हाम्रो नागरिकहरूले लिइरहनु भएको छ।
हामीले शिक्षाका कुरा गर्यौँ, कृषिका कुरा गर्यौँ होइन र स्वास्थ्यका पनि कुरा गर्यौँ, अनि यो सडक सुधारमा चाहिँ कतिको काम गर्नुभएको छ?
सबैभन्दा उल्लेखनीय सबैभन्दा बढी लगानी चाहिँ हाम्रो सडक क्षेत्रमा पनि सुरुवाती चरणमा हामीले गर्यौँ र हाम्रो बङ्गनासकाली गाउँपालिकाको 9 र 9 कार्यालयसम्म जोड्ने बाटोहरू र हाम्रा सबै विद्यालय र स्वास्थ्य संस्थासम्म जोड्ने बाटोहरू स्तर उन्नति गर्ने भनेर सुरुवातमा हामीले सुरुवात गरेका थियौँ र अहिले चाहिँ हामीले बङ्गनासकाली गाउँपालिकाको सबै बस्ती बस्तीसम्म मोटर बाटोहरू पुगेको छ र सबै हाम्रो मुख्य बाटोहरू अथवा वडा कार्यालय स्वास्थ्य संस्था विभिन्न विद्यालयहरूमा जम्म पुग्ने बाटोहरू स्तर उन्नति काम पनि भइसकेको छ र समस्या यो छ कि हामीले सबै वडामा बङ्गनासकाली गाउँपालिकाले आफ्नै लगानीबाट पक्की बाटो मुख्य बाटोहरू पक्की गर्ने भनेर सुरुवात पनि गरिएको छ र धेरै बाटोहरू पक्की भइसकेको पनि छ
भनेपछि कति वडामा चाहिँ कच्ची छन् जसलाई हामी पक्की बनाउँदैछौँ?
हामीले सुरुवात सबै वडामा गरेका छौँ र सम्पूर्ण चाहिँ कतिपय वडामा भइसकेको छ भने कतिपय वडामा हुने चरणमा छ र हामीलाई समस्या के छ भने हामीले सबै वडाको मुख्य बाटोहरू सबै पक्की गर्ने भनेर सुरुवात गर्यौँ र सुरुवात गर्दै गर्दाखेरि हामीले हिउँदको समयमा बाटो निर्माण गर्ने र बर्सातको समयमा यो पहाडी भेग भएको हुँदाखेरि फेरि बर्सातको समयमा हामीले निर्माण गरेको सडकहरू फेरि क्षेत्र विक्षेत हुने समस्या भएको हुँदा यो जटिल समस्याको कारण हामीले सबै बाटोहरू जुन लक्ष्यका साथ यतिसम्म सम्पन्न गर्ने भनेर सुरुवात गरेका थियौँ त्यो समयभित्र सम्पन्न गर्न सकिरहेको अवस्था छैन। यद्यपि पनि हाम्रा सबै बाटोहरू स्तर उन्नति चाहिँ भएका छन् र पक्की गर्ने काम चाहिँ सबै वडामै सुरुवात भएको छ।
हजुर, यो पक्की सडक बनाइरहने क्रममा पनि जस्तो गाउँपालिकाले पनि यसबाट लाभ लिन सक्नु पर्यो, नागरिकहरूले पनि लाभ लिन सक्नु पर्यो होइन? यदि गाउँपालिकाले पनि लाभ लिन सकेन र नागरिकले पनि स्थानीय रूपमै लाभ लिन सकेनन् भनेदेखि चाहिँ त फेरि हामीलाई अर्को किसिमको प्रभाव पर्छ के, बसाई सराई गर्नलाई सडक खन्दी जस्तो हुन्छ, यो समस्या सकि छैन यहाँलाई?
हो, त्यो कतिपय अवस्थामा त्यो खालको आरोप गुनासो हामीले खेपिरहेको अवस्था पनि हो र यद्यपि पनि हामीले फेरि फेरि बस्ने स्तरमै विभिन्न कृषि पशुको उत्पादन वृद्धि गर्दै गर्दा त्यो उत्पादनलाई बजारीकरण गर्नको लागि पनि फेरि हामीसँग एउटा सहज रूपमा सञ्चालन हुने बाटो भएन भने त्यो सम्भव हुँदैन। त्यो हिसाबले पनि नागरिकहरूले पशु लगायतका विभिन्न हाम्रा साना घरेलु उद्योगबाट उत्पादन भएका वस्तुहरूलाई सहज रूपमा बजारीकरण गर्नको लागि पनि बाटोको आवश्यकता पर्छ। त्यो हिसाबले पनि हाम्रा नागरिकहरूले लाभ लिइरहनु भएको छ भन्ने लाग्छ। त्यसै गरी हाम्रो शैक्षिक संस्थासँग विद्यार्थीहरू राम्रोसँग जान आउने वातावरण बनाउनको लागि पनि र स्वास्थ्य सेवा नागरिकहरूलाई सहज रूपमा प्रदान गर्नको लागि पनि फेरि बाटोको आवश्यकता हो र त्यो हिसाबले पनि हामीले बाटो स्तर उन्नति गरेका छौँ र नागरिकहरू स्वास्थ्यको हिसाबले शिक्षाको हिसाबले र हाम्रा बङ्गनासकाली गाउँपालिकामा उत्पादन भएका उपजहरू बजारीकरण गर्ने हिसाबले पनि नागरिकहरू लाभान्वित छन् र त्यो हिसाबले पनि गाउँपालिकाले यो खालको उपलब्धि प्राप्त गरिरहेको छ भन्ने मलाई लाग्छ।
यहाँले नेतृत्व गर्नुभएको यो बङ्गनासकाली गाउँपालिका, बङ्गनासकाली भन्दा बित्तिकै नदी अर्थात गण्डकीको नामबाट बुझ्न सकिन्छ होइन, धार्मिक ऐतिहासिक पर्यटकीय तथा महत्वपूर्ण स्थानहरू छन् नि यहाँको गाउँपालिकामा, त जस्तो कि बगनास देवी स्थान, अघि हामी बगनास काली भन्यौँ त्यो नदीको रूपबाट र बगनास देवी स्थान जुन चाहिँ मन्दिरको रूपबाट होइन, अनि त्यस्तै धर्म महाकाली पनि रहेको छ, महामृत्युञ्जय पनि, शिवासन पनि तपाईँकै गाउँपालिकामा छ, सिद्ध गुफा मन्दिर पनि तपाईँकै गाउँपालिकामा, अनि राम नदी जसलाई हामी रामदी पनि भन्ने गर्छौँ है, अनि माला रानी, अनि अझ महत्वपूर्ण धेरै पर्यटकहरूले थाहा पाएको रानी महल क्षेत्र पनि तपाईँकै गाउँपालिकामा पर्दछ, ऋषिकेश्वर मन्दिर पनि तपाईँसँग छ, धेरै यस्ता किसिमका ऐतिहासिक पुरातात्विक र पर्यटकीय अनि धार्मिक स्थलहरू रहेको तपाईँको यो गाउँपालिकामा यी क्षेत्रहरूको विस्तार प्रवर्धन प्रचार प्रसार र पर्यटकहरू आउने वातावरणको सिर्जना गाउँपालिका सरकारले कसरी गरेको छ, अब हामी अझ अगाडि बढ्न पर्दाखेरि रोजगारलाई कसरी प्रवर्धन गर्न सकिन्छ पर्यटनको माध्यमबाट होइन, यसलाई कसरी संरक्षण गर्न सकिन्छ, यसका लागि पनि त काम गर्नुभयो होला नि, सुनौ न छोटो रूपमा।
हजुर हजुर, धार्मिक हिसाब र पर्यटक हिसाबले बङ्गनासकाली गाउँपालिका अत्यन्तै सम्भावना भएको गाउँपालिका पनि हो र हजुरले भनिसक्नु भएको छ धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण विभिन्न धार्मिक स्थलहरू हाम्रो बङ्गनासकाली गाउँपालिकामा छन् र बङ्गनासकाली गाउँपालिकाकै नामाकरण गर्दै गर्दा हजुरले भनिसक्नुभयो हाम्रो बङ्गनास देवी स्थान भनेर अत्यन्तै महत्वपूर्ण मन्दिर छ र यो मन्दिर र काली गण्डकी नदी हाम्रो उत्तरतर्फ बगेको छ र यो काली गण्डकी नदी र बङ्गनास देवी स्थानलाई नै समायोजन गरेर हामीले बङ्गनासकाली गाउँपालिका भनेर नामाकरण भएको हो र हामीले बङ्गनासकाली गाउँपालिकाको विभिन्न धार्मिक स्थलहरू छन् यी सबैलाई हामीले संरक्षण गर्ने प्रवर्धन गर्ने भन्ने हिसाबले गाउँपालिकाले कुनै न कुनै हिसाबले निरन्तर रूपमा लगानी र सहयोग र सहकार्य गरिरहेको छ र हाम्रा केही धार्मिक स्थलहरू अत्यन्तै महत्वपूर्ण र कतिपय समयमा यो हाम्रो धार्मिक स्थलहरूमा विभिन्न ठाउँबाट पाल्पा जिल्ला मात्रै नभएर नेपालकै विभिन्न ठाउँबाट र बाहिरबाट पनि पर्यटनहरू आउने र धार्मिक आशाकै कारणले पनि हाम्रो धेरै पर्यटनहरू बङ्गनासकाली गाउँपालिकामा आइरहेको अवस्था छ भने अन्य फेरि हाम्रो पर्यटकीय स्थलहरू पनि छन्। बङ्गनासकाली गाउँपालिकाको बङ्गनास देवस्थानकै नजिक बङ्गनास कोटघर भनेर छ, त्यो कोटघरमा हामीले भर्खर मात्रै बङ्गनासकाली गाउँपालिकाले एउटा पार्क निर्माण कार्य सुरुवात गरेका छौँ। त्यसमा हामीले देशकै एउटा ठुलो राष्ट्रिय झण्डा पनि निर्माण गरेका छौँ लगायतको केही त्यो संरचनालाई हामीले थप गर्ने वृद्धि गर्ने भनेर त्यो पर्यटक क्षेत्रको विस्तारको लागि लागेका छौँ। त्यो हाम्रो वार्ड नम्बर 7 एउटा नाच्ने डाँडा भन्ने छ, त्यो ठाउँ पनि पर्यटक हिसाबले अत्यन्तै महत्वपूर्ण छ र त्यसको प्रवर्धन र संरक्षणको लागि पनि हाम्रो गाउँपालिकाले केही लगानी गरेर सुरुवात गरेको छ भने हाम्रो वार्ड नम्बर 4 एउटा 3 भनेर एउटा झरना छ, त्यो पनि ऐतिहासिक झरनाकै रूपमा छ र त्यसको यो ठाउँमा पनि विभिन्न ठाउँबाट पर्यटनहरू आइरहेको अवस्था छ भने हाम्रो बङ्गनासकाली गाउँपालिकाको केही ठाउँमा होमस्टे सञ्चालन गर्ने भनेर हामीले सुरुवात पनि गरेका छौँ। जस्तै हाम्रो राम नदी धाम भनेर हजुरले भन्नुभयो, त्यो अत्यन्तै धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र र त्यही ठाउँको अलिकति नजिक हामीले ब्राह्मण होमस्टे सञ्चालन गरियो भने त्यो बाहिरबाट आउने हाम्रा धार्मिक पर्यटनहरूलाई पनि त्यहाँ राख्न व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले त्यहाँ सुरुवात पनि भएको छ।
हजुर, यसैमा मैले यहाँलाई रोकेर के भन्न खोजेँ भनेदेखि होइन, हामीसँग यति धेरै धार्मिक ऐतिहासिक पुरातात्विक स्थानहरू छन् होइन, यिनको सम्वर्धन गर्नको लागि चाहिँ त यहाँको नेतृत्व तह चाहिँ अगाडि बढेकै होला होइन, सम्वर्धन मात्र गरेर पुगेन, त्यसमा चाहिँ आउने वातावरण पनि सिर्जना गर्नुपर्ने होला, सडक सञ्जाल पनि पुग्नु पर्ने होला होइन, पर्यटकहरू पनि आउने पर्यटक मैत्री स्थानहरू पनि बनाउनु पर्ने होला, होटल व्यवसाय सञ्चालन पनि हुनुपर्ने होला सँगसँगै होइन, अनि स्नान गर्नका लागि टोयलेट बाथरूमको पनि हामीले प्रबन्ध मिलाउनु पर्ने होला, यी आधारभूत कुराहरू नभएसम्म त पर्यटकहरू आउँदैन नि हजुर, यसमा कतिको लागेको छ गाउँपालिका सरकार?
होइन, यसको लागि हामीले पर्याप्त प्रयास गरिरहेका छौँ र हाम्रो आउने पर्यटनहरूलाई यो बङ्गनासकाली गाउँपालिकामा आउँदै गर्दाखेरि फेरि पनि आउँ गर्ने गरी अथवा उहाँहरूकै कारणले फेरि थप पर्यटनहरू आउने गर्ने गराउनको लागि पनि केही पर्याप्त प्रयास गरेका छौँ। त्यसैकै लागि नै हामीले जुन अहिले राम नदी धाममा हाम्रो जुन यो विभिन्न संस्कारको कामहरू एउटा व्रत बन्धनदेखि लिएर विवाहदेखि लिएर हाम्रो अन्त्येष्टिको काम पनि हुने ठाउँ र त्यो ठाउँलाई पनि व्यवस्थित गर्नको लागि गाउँपालिकाले प्रत्येक वर्ष केही लगानी गरिरहेको छ र केही व्यवस्थित पनि गरेको छ। त्यसलाई थप व्यवस्थित गर्नको लागि अहिले पाल्पा जिल्लाका सबै विभिन्न स्थानीय तह 6-7 स्थानीय तहले सहकार्य गरेर हामीले अहिले बजेटको व्यवस्था पनि गरेका छौँ र यो आर्थिक वर्षमा हामीले त्यो राम नदी राममा एउटा व्यवस्थित रूपमा हाम्रा विभिन्न अन्त्येष्टिका काम लगायतको अन्य हाम्रा जन्म मृत्युको कार्य पनि सहज रूपमा सञ्चालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने भनेर त्यो खालको तयारी गरिरहेका छौँ र अन्य ठाउँमा पनि हामीले अन्य धार्मिक स्थलहरूको पर्यटन मात्र नभएर त्यसको संरक्षण र त्यसलाई हामीले एउटा पर्यटकीय हिसाबले पनि अलिकति महत्वपूर्ण ठाउँ भएको हुनाले त्यसलाई पर्यटन प्रवर्धन गर्नको लागि पनि हामीले निरन्तर रूपमा प्रयास प्रयत्न गरेका छौँ र कतिपय ठाउँमा प्रदेश सरकारबाट पनि हामीलाई सहयोग प्राप्त भएको छ।
अब यहाँसँग यतिका धेरै कुरा गरियो, अब तपाईँ एउटा महिला नेतृत्व होइन, महिलाहरूलाई सिप सिकाउनु पर्दछ, रोजगारीमा प्रवर्धन गर्नुपर्दछ, रोजगारीमा पनि ल्याउनु पर्दछ, दक्षताको विकास गर्नुपर्छ, गाउँमै बसेर पनि हामीले धेरै काम गर्न सकिन्छ भन्ने कुराको पनि त प्रभाव पारिता देखाउन सक्नुभयो होला नि, महिला क्षेत्रमा कसरी काम गर्नुभयो?
महिलाको लागि हामीले यो काम गर्दाखेरि महिलाको शुरूवाती चरणमा त उहाँहरूको सशक्तिकरणका कामहरू, क्षमता विकासका कामहरू र सँगसँगै आर्थिक आय आर्जनका कामहरू हामीले शुरूआत गरेका छौँ र हामीसँग 9 वडामा महिला समन्वय समिति र पालिका स्तरमा महिला सञ्जाल छ र वार्षिक रूपमा हामीले बजेटको व्यवस्था 9 वडाका महिला समन्वय समिति र पालिका स्तरको महिला सञ्जाललाई बजेटको व्यवस्था गर्छौँ र त्यसबाट हाम्रा सबै महिला दिदीबहिनीहरूको क्षमता विकासका कार्यक्रमहरू र आर्थिक आय आर्जनको लागि विभिन्न तालिमहरू हामीले उहाँहरूको मागमा आधारित तालिमहरू पनि सञ्चालन सिप विकास तालिमहरू सञ्चालन गर्छौँ र त्यसमा हाम्रो लघु उद्यम विकास कार्यक्रम पनि बङ्गनासकाली गाउँपालिकामा छ र त्यो भित्र रहेर पनि महिला दिदीबहिनीहरूले मागे अनुसारको सिप विकास तालिमहरू हामीले हस्तान्तरण गरिरहेका छौँ र तालिम पछि उहाँहरूलाई विभिन्न प्रविधि हस्तान्तरण र व्यावसायिक बनाउनलाई व्यावसायिक अनुदानका कार्यक्रमहरू पनि हामीले दिइरहेका छौँ भने बङ्गनासकाली गाउँपालिकाका धेरै महिला दिदीबहिनीहरू अहिले सिप विकास तालिम लिइसकेपछि व्यावसायिक पनि बन्नु भएको छ र उदाहरणको लागि केही ओडाका दिदीबहिनीहरू हामीले जसरी डुनाटकरी उद्योगको लागि तालिम सञ्चालन गरेका थियौँ र उहाँहरू व्यावसायिक बन्छौँ सामूहिक रूपमा भन्नुभयो र उहाँहरूले व्यवसाय दर्ता गरिसकेको अवस्थामा उहाँहरूलाई हामीले फेरि प्रविधि हस्तान्तरण गरेर उहाँहरूलाई उत्पादन वृद्धि र एउटा बजारीकरणको लागि पनि गाउँपालिकाले सहजीकरण गरेर उहाँहरूले एउटा उद्योगै सञ्चालन गर्नुभएको छ। त्यसै गरी होजारी लगायतका विभिन्न उद्योगहरू साना उद्योगहरू महिला दिदीबहिनीहरूले बङ्गनासकाली गाउँपालिकाले नै सिप विकास तालिम सञ्चालन गरेर प्रविधि हस्तान्तरण गरेको र व्यावसायिक अनुदान प्रदान गरेको हुँदाखेरि महिला दिदीबहिनीहरू विभिन्न खालको साना उद्योग तथा घरेलु उद्योगमा आबद्ध भइरहेको अवस्था छ।
हजुर, अन्त्यमा अब जाँदा जाँदै हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट, तपाईँको अनुभवले के भन्छ?
सबभन्दा पहिलो कुरा त नेतृत्वको इच्छा शक्ति नै हुनुपर्छ, त्यसो गरी नागरिकको फेरि सहभागिता, दुइटै कुरा महत्वपूर्ण हुन् र नागरिकको सहभागिता सँगसँगै नेतृत्वको इच्छा शक्ति र व्यवस्थित कार्य योजना भयो भने हामीले सोचे जस्तो सुशासन प्रदान गर्न र प्राप्त गर्न सकिन्छ।
हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
यो अवसरको लागि पनि रेडियो नेपाल लगायत हजुरलाई पनि हार्दिक धन्यवाद छ।
हो, साँच्चीकै भन्नुपर्दा पाल्पा स्थित बङ्गनासकाली गाउँपालिका कृषि पशुपालन र पर्यटन विकासका लागि नमुना गाउँ बनाउन सकिन्छ, किनकि त्यहाँ भएका पर्यटकीय आधार र कृषि उर्वर भूमिको पर्याप्त उपयोग गरी त्यही अनुसार पालिकाले आर्थिक बजेटलाई गाउँकै विकासमा उपयोग गरी रोजगार प्रवर्धन गर्न सक्ने गरी योजना र कार्यक्रम ल्याउन सके समयमै यो पालिका आर्थिक गतिविधिबाट समुन्नत बन्न सक्ने थियो। थोरै क्षेत्रफल, थोरै जनसङ्ख्या अनि प्रचुर कृषि योग्य भूमि साथै कम आबादी रहेको यस बङ्गनासकाली गाउँ को मुहार फेर्न स्थानीय र पालिका सरकारले यथोचित प्रयासमा जुट्न सके पक्कै पनि बङ्गनासकालीवासीको जीवनमा सुधार आउन सक्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आज हामीले पाल्पा स्थित बङ्गनासकाली गाउँपालिकाको पछिल्लो सुशासन र समृद्धिको अवस्था के छ र नागरिकको जीवन स्तर उकास्न के कस्ता प्रयत्न भएका छन् यो बारे पालिका अध्यक्ष सरस्वती दर्लामी चिदीसँग कुराकानी गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को साताको बिहिबार आउँदा अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक साथी सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्कार।